आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको लागि आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ होला। म पनि तयारीको साथ आइपुगिसकेको छु। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लेवी 14 अध्यायबाट देख्न गइरहेका छौं। यस 14 अध्यायको मुख्य विषय हो कोरको औपचारिक वा विधि विधान शुद्धिकरण। यसै विषय अन्तर्गत सर्वप्रथममा हामी देख्नेछौ पाल वा छाउनी बाहिर कोरीको विधि विधानको शुद्धिकरण। लेवी 14 अध्याय 1-3 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नु। त्यस दिन त्यसलाई पुजारी कहाँ ल्याइयोस्, पुजारीले त्यसलाई छाउनी बाहिर लगेर त्यसको जाँच गरून्, छालाको त्यो सरुवा रोग निको पाएछ भने हामी यो कुरा थाहा पाउँछौ कि पुजारी बाहिर कोरीलाई निको पार्न गइरहेका छैनन्, तर तिनी त्यहाँ कोरी निको भएको छ वा छैन त्यो हेर्न जान्छन्। यो महत्वपूर्ण कुरा हो। यो कोरीको उसको शुद्धिकरणको दिनमा व्यवस्था हो। यो नै धर्मविधि वा धर्म संस्कार थियो जुन ठिक ठिक रूपमा पछ्याउनु पर्थ्यो वा पालन गर्नु पर्दथ्यो। यो नै विधानको शुद्धिकरण थियो, व्यवस्थाको शुद्धिकरण थियो जुन कोरी निको भएपछि गर्नु पर्दथ्यो। त्यस व्यक्तिलाई पुजारीले कोरी ठहराएको छ, अहिले पुजारी उसलाई शुद्ध घोषणा गर्नुपर्छ। पुजारी बाहिर कोरी भए कहाँ जानै पर्छ र तिनलाई भेट्नै पर्छ। कोरी समाजमा मानिसहरूको बीचमा आउन साहस गर्ने छैन, किनकि तिनलाई त्यसको निम्ति मना गरिएको छ, निषेध गरिएको छ, तिनलाई बहिष्कार गरिएको छ। त्यसकारण पुजारी जानै पर्छ। हामी यो कुरा लुका 17:12 पदमा उल्लेख भएको देख्छौ, जहाँ भनिएको छ, उहाँ एउटा गाउँमा पस्नुहुँदा 10 कोरीसित उहाँको भेट भयो जो टाढै उभिरहेका थिए। हाम्रो प्रधान पुजारी महावैद्यको काम र यस व्यक्तिको काम अति नै समानता भएको हामी देख्छौ। उहाँ स्वर्गीय महिमाबाट यो श्रापित पृथ्वीमा आउनुभयो, जहाँ मानिस पापको कोरबाट ग्रसित र पीड़ित भइरहेका थिए। मित्रहरू, हामी स्वर्गीयको समाजमा जान सक्दैनौ जबकि हामी कोरीहरू हौ। मानिस चन्द्रमामा पुगे तर पनि मानिस आफ्नो पापबाट मुक्त हुन सकेन। हाम्रा प्रभु येशूलाई स्वर्गीय महिमाबाट यो पृथ्वीमा आउन आवश्यक थियो। यसमा हामीले जोड़ दिनुपर्ने धेरै कुरा छ। यसको बारेमा हेब्रू 2:2 भन्दछ, हेब्रू 2:9, 10, 14, 16 र 17 पद पढिदिन्छु। यहाँ लेखिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई अर्थात येशु ख्रिष्टलाई, जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो, मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको हामी देख्दछौ, किनभने जसको निम्ति सब थोक छन् र जसद्वारा सब थोक हुन्छन्। उहाँले धेरै सन्तानहरूलाई मुक्तिमा पुर्याउनु हुँदा तिनीहरूको मुक्तिको कर्तालाई शासनहरूद्वारा सिद्ध तुल्याउन उचित थियो। छोरा छोरीहरू रगत र मासुको सहभागी भएका हुनाले उहाँ पनि मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो, किनकि साँच्ची नै उहाँले स्वर्गीय दूतहरूलाई होइन तर अब्राहमका सन्तानहरूलाई सम्हाल्नुहुन्छ। यसकारण मानिसहरूको पापको प्रायश्चित गर्नलाई परमेश्वर सम्बन्धको कुरामा उहाँ कृपालु र विश्वासयोग्य प्रधान पुजारी हुनलाई सबै कुरामा आफ्ना भाइहरू जस्तै उहाँलाई बनिनु पर्यो। मित्र, वा स्वर्गको महिमाबाट तल पृथ्वीमा आउनुभयो। पुजारी कोरी कहाँ आउनु परेको थियो। गलाती 4:4-5 पदमा भनिएको छ, तर जब तोकेको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा जन्मेको भएर व्यवस्थाको अधीनमा रहनेहरूलाई उहाँले मोल तिरेर छुट्याउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनुभयो। हामीले यो कुरामा जोड़ दिनुपर्छ कि उहाँ अझै पनि पापी कहाँ उसको पापको हैजालाई महामारीलाई निको पार्न जानुहुन्छ। प्रकाश 3:20 पदले भन्छ, हेर म ढोकामा उभिएर घचघचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग खानेछ। परमेश्वरले घोषणा गर्नुभएको छ कि मानिसको हृदय सबभन्दा भ्रष्ट छ। यो परमेश्वरले नै मानिसलाई शुद्धको घोषणा गर्नुपर्दछ। अर्को शब्दमा मानिसलाई शुद्ध ठहराउनु पर्छ। उहाँले मात्र शुद्ध गर्न सक्नुहुन्छ। पहिलो युहना 1:7 पदले भन्छ, प्रभु येशु ख्रिष्ट उहाँको पुत्रको रगतले हामीलाई सबै पापहरूबाट शुद्ध गर्दछ। अहिले यो कुराको ध्यान दिउ कि जब पुजारी कोरी कहाँ आउँदा के गर्छन् त। 4:7 पदमा भनिएको छ, त्यसको निम्ति 2 जिउँदो शुद्ध पक्षी, देवदारको काठ, हिसप र सिन्दुरे रंगको धागो ल्याउनु भनी पुजारीले आज्ञा दिउन्। तब पुजारीले ती पंक्षीहरू मध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिउन्। त्यो जिउँदो पंक्षीलाई चाहिँ देवदारको काठ, सिन्दुरे रंगको धागो र हिसप समेत लिई त्यही माटोको भाँडामा भएको ताजा पानीमाथि मारिएको पंक्षीको रगतमा तिनले चोप्लुन सरुवा रोगबाट शुद्ध हुनुपर्ने माथि सात पल्ट छर्केर तिनले त्यसलाई शुद्ध ठहराउन्। तब तिनले त्यो जिउँदो पंक्षीलाई खुला मैदानमा छोडिदिउन्। मित्र, यो असाधारण विधि विधान हो। अन्य बलिदानहरू भेट हुने पाल अर्थात पवित्र स्थानको वेदीमा गरिन्थ्यो र पछिबाट परमेश्वरको आज्ञामा मन्दिरको वेदीमा गरिन्थ्यो, तर यो अपवाद हो। कोरीलाई भेट हुने पाल वा पवित्र स्थानबाट अलग गराइएको थियो, त्यसकारण पुजारी तिनी कहाँ आउनलाई आवश्यक परेको थियो। बलिदानको लागि पितलको वेदीले ख्रिष्टको क्रूसको बताउँछ, तर हेर्नुहोस् त, क्रूस यो पृथ्वीमा आउनु परेको थियो, उहाँ यस पृथ्वीमा हामीलाई भेट्न आउनु परेको थियो। मित्रहरू, हामी परमेश्वरबाट अलग्गाइएका थियौं। हामी बिना आशा र बिना परमेश्वर यस संसारमा असहायतामा थियौं। उहाँले हाम्रो आवश्यकतामा हामीलाई भेट्न यहाँ आउनु परेको थियो। यस बलिदानमा दुई शुद्ध चराहरू प्रयोग गरिएका थिए, तिनीहरू ढुकुरहरू थिए। एउटा चरा मारियो जुनले ख्रिष्टको मृत्युको प्रतिनिधित्व गर्दछ, अर्को जीवित चराले ख्रिष्टको पुनरुत्थानको प्रतिनिधित्व गर्दछ। यही नै सुसमाचारका दुई विशेषताहरू हुन्। पाउलले भन्छन् पहिलो कोरन्थी 15:3-4 पदमा, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिए, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रो पापको निम्ति मरे र गाडिए र धर्मशास्त्रै अनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। दुईवटा चराहरू, ख्रिष्टको मृत्यु र पुनरुत्थान। त्यसपछि यो कुराको ध्यान दिउँ कि तिनीहरूले देवदारको काठ प्रयोग गरे। म सोच्दछु यो ख्रिष्टको पूर्व मानवताको प्रतीक हो। यो काठ नाश नहुने थियो, चाँडै सड्ने खालको थिएन, नसड्ने काठ थियो। यसले ब्रसको ह्यान्डलको रूपमा व्यवहारिक उद्देश्यको सेवा गर्यो, जुनमा सिन्दुरे रंगको धागोले हिसाब बाँधिन्थ्यो। म विश्वास गर्दछु रगतमा विश्वासको चिन्ह हो। यसले मलाई यो कुराको याद दिलाउँछ कि रहाबलाई तिनको विश्वासको प्रमाणको रूपमा सिन्दुरे रंगको डोरी आफ्नो घरमा बाँध्न निर्देशन गरिएको थियो। हिसाब एक बिरुवा हो जुन अलिक भिजेको स्थानमा पत्थरहरूमा ढुङ्गाहरूमा उम्रिन्छ। यसले चाहिँ व्यक्ति विशेषको विश्वासको बताउँछ। भजन संग्रह 51:7 पदले भन्छ, हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। यो ख्रिष्टको उद्धारको लागू हुने कुरा र अप्नाउने कुरा हो। हजुर, कोही कोहीले छेउमा उभिएर आफ्नो शिर हलाउँदै भन्न सक्छन् कि तिनी येशु मर्नुभयो र फेरि पुनःब्युति उठ्नुभयो, त्यसमा विश्वास गर्छन्। मित्र, यो उद्धार गर्ने विश्वास होइन। प्रश्न यो हो कि तपाईँले त्यसलाई आफ्नो जीवनको निम्ति अप्नाउनु भएको छ, ग्रहण गर्नुभएको छ? के तपाईँले वास्तवमा आफ्नो विश्वास उहाँमा राख्नु भएको छ? उही समयमा यो ख्रिष्टको मृत्यु र ख्रिष्टको रगतको विश्वासीहरूको जीवनमा लागू हो। पहिलो युहाना 1:7 पदले भन्छ, तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। अनि माटोको भाँडाले ख्रिष्टको मानवताको बताउँछ। उहाँले आफैमाथि हाम्रो मानव चोला लिनुभयो। पावल प्रेरित आफैलाई 2 कोरन्थी 4:7 पदमा माटोको भाँडा भन्छन्। माटोको भाँडा तपाईँ र मसँग भएको शरीर हो। विशेष जोड चाहिँ मानवताको कमजोरी र दुर्बलतामा हो। हिब्रू 4:15 पदले भन्छ, किनकि हाम्रो प्रधान पुजारी हाम्रा निर्बलतामा हामीसँग हुन नसक्ने होइन, तर यी सबै कुरामा हामी जस्तै परीक्षित र पनि पाप रहित हुनुहुन्छ। अनि पद 5 बग्ने पानी चाहिँ जीवित पानी हो। यो पानी बगेको मूलबाट लिइएको थियो। यसले दुवै परमेश्वरको वचन र परमेश्वरको आत्माको बताउँछ। हजुर, धर्मविधि वा धर्मकृत्य दुवै असामान्य र सुन्दर छन्। यहाँ एउटा चरा माटोको भाँडामा काटिन्छ जुनमा जीवित पानी छ। यसले ख्रिष्टको मृत्युको बताउँछ, जुनले हिब्रू 9:14 पद अनुसार अनन्त आत्माद्वारा आफैलाई अर्पण गर्नुभयो। हजुर, विशेषता जनाउने पुनरुत्थानको अर्थको पूरा गर्न दुई चराहरू हुन आवश्यक थियो। जीवित चरालाई मारिएको चराको रगतमा चोप्न पर्दथ्यो। यो चाहिँ मारिएको चरासँग पहिचान गर्नलाई थियो। त्यसपछि जीवित चरा यसलाई स्वतन्त्र दिइन्छ वा स्वतन्त्र गरी उडाइ पठाइन्छ। ख्रिष्ट हाम्रो पापको निम्ति मारिनुभयो, हामीलाई धर्मी ठहराउन फेरि जी उठ्नुभयो, ताकि हामी स्वतन्त्र भएर ख्रिष्टमा स्थिर रहन सकौं। ख्रिष्टले हाम्रो स्थान लिनुभयो, हाम्रो मृत्युमा मर्नुभयो, हाम्रो दण्ड तिर्नुभयो, उहाँ हाम्रो निम्ति पुनरुत्थान हुनुभयो। यदि यहाँ हाम्रो निम्ति उहाँ मर्नुभयो, तब हामी उहाँसँग मर्यौं। दोस्रो कुरन्थी 5:14-15 पद अनुसार र एफिसी 1:1-6 पद अनुसार हामी उहाँमा ब्युति उठेका छौं र हामी उहाँसँग माथि परमेश्वरको दाहिने हातमा बसेका छौं। मित्र विश्वासीहरू, त्यो आकाशको चरा जस्तै स्वतन्त्र छ र अन्धकारबाट, धर्मबाट र व्यवस्थाबाट मुक्त गरिएको छ। अहिले विश्वासी येशु ख्रिष्टको बन्धुवा दास हो। 7 अनुसार कोरबाट शुद्ध हुनुपर्ने माथि 7 छर्केर उसलाई शुद्ध ठहराइयोस्। 7 पूर्णता र समाप्तिको संख्या हो। यसले कोरीको शुद्धिकरण हुने या नहुने सम्बन्धमा प्रश्नको सधैँको लागि मिलाइदियो, ठिकठाक गरिदियो। मित्र, यस संसारमा खालि 2 प्रकारका मानिस छन्। तीहरू हुन् कोरीहरू र शुद्ध गरिएका कोरीहरू। त्यसको मतलब उद्धार नपाएका गुमेका पापीहरू र उद्धार पाएका पापीहरू। मित्र, आज तपाई कुन समूहमा हुनुहुन्छ? अनि 8-9 भनिएको छ, त्यो शुद्ध हुनुपर्ने चाहिँले आफ्नो लुगा धोस् र आफ्ना सबै केश खौरेर नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनी भित्र आओस् तर 7 दिनसम्म आफ्नो पाल बाहिर नै त्यो बस्नुपर्छ। 7 दिनमा त्यसले आफ्ना सबै केश, दारी र आँखी भुई अर्थात आफ्ना सबै रौं खौरोस्। त्यसले आफ्नो लुगा धोएर आफ्नो शरीर पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ। अहिले तपाईले यो कुराको मान लिनुपर्छ कि यो पनि असाधारण हो। बलिदानको विधि विधान सिद्धिएको छ। यो सूचित गर्दै कि कोरीलाई शुद्ध गरिएको छ र ग्रहण गरिएको छ। अहिले तिनी समाजमा प्रवेश गर्नुभन्दा पहिले यो निरन्तरको धर्म कृत्यले यो कुरा देखाउँछ कि तिनको पुरानो जीवन तिनको निम्ति समाप्त भएको छ, नयाँ जीवन तिनको लागि खोलिएको छ। लुगाहरूले जीवनको आदतहरू र जीवन ढाँचाको प्रतिनिधित्व गर्दछ, अनि केश र दारी खौरने कुराले तिनको जीवनमा मौलिक र क्रान्तिकारी परिवर्तनको स्थान लिएको माथि जोड़ दिन्छ। मित्रहरू, जब विश्वासीहरू ख्रिष्टका आउँछ, त्यहाँ परिवर्तन हुनेछ। संसारको अगाडि निरन्तर हिँड्नको लागि ती गन्ध भ्रष्ट आदत रूपी लुगा फुकाली फ्याँक्न आवश्यक छ। प्रभु येशूले भन्नुभयो, तिनीहरूको फलहरूद्वारा तिनीहरूलाई जान्नेछौ। यो उसको जनहरूको निम्ति परीक्षण गर्ने ट्यूब हो। फेरि 7 दिनहरूले जाँच र निरीक्षणको पूर्ण कालचक्रको बताउँछ। समाजमा पुनः फर्की जानभन्दा पहिले तिनलाई जाँच गरिन आवश्यक छ। विश्वासीहरू, विशेष गरेर नयाँ विश्वासीहरूलाई केही समयको लागि हेर्नुपर्छ, विचार गर्नुपर्छ, जाँच गर्नुपर्छ। त्यहाँ जीवनको नयाँपन हुनै पर्छ। यो समयको अन्त्यमा राम्ररी तिनले आफ्नो शरीर नुहाइदिन्छ। परमेश्वरको जनहरूले निरन्तर नुहाउन आवश्यक छ। येशूले भन्नुभयो 15:3 पदमा, अहिले तिमीहरू मैले बोलेका वचनले शुद्ध भएका छौ। 17:17 पदले भन्छ, तपाईको सत्यले तिनीहरूलाई शुद्ध गर्नुहोस्, तपाईको वचन सत्य छ। परमेश्वरको वचनले हामीलाई शुद्ध गर्दछ। यसपछि हामी देख्छौ पाल वा छौनी भित्र कोरीको शुद्धिकरण विधि विधान। 10 पदमा, 8 दिनमा त्यसले 2 निष्कोट भेड़ाका पाठा र 1 एउटी निष्कोट पाठी र अन्न बलिको लागि तेलमा मुछेको 1.5 मसिनो पिठो र 0.5 माना तेल ल्याओस्। अहिले शुद्ध गरिएको कोरी प्रभुको समुदायमा प्रवेश गर्न योग्य छ। तर जब तिनी प्रवेश गर्छन्, तिनले आफ्नो स्थान अरू इसरायलहरूसँगै लिनै पर्छ र समुदायको हरेक सदस्यले जस्तै आफ्नो भेटी परमप्रभुको अगाडि ल्याउनु पर्दथ्यो। तिनले 2 भेड़ाहरू ल्याउँछन् र एउटा चाहिँ पाठी, मुछेको पिठो र 1 मानो तेल। यी सबै बलि प्राय सबै इसरायलीहरूले आफ्नो जीवनकालमा चढ़ाउँछन्। यसले यो प्रति गर्दछ कि शुद्ध गरिएको कोरी पूर्ण रूपमा ग्रहण गरिए। 11-20 पदमा भनिएको छ, त्यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरू समेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुने शुद्ध ठहराउने पुजारीले प्रस्तुत गर्नेछन्। तब पुजारीले त्यो आधा मानाको तेल समेत भेड़ाका पाठाहरू मध्ये एउटा लिएर दोष बलि गरी चढ़ाउन् र डोलाउने बलिको निम्ति ती परमप्रभुको सामु डोलाउन् अनि त्यसले पाप बलि र होम बलि मारिने पवित्र ठाउँमा त्यो पाठो मारोस्, किनकि पाप बलि पुजारीको भए झैं दोष बलि पनि त्यसकै हुन्छ, त्यो अति पवित्र हो। तब पुजारीले दोष बलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बुढी औंला र दाहिने खुट्टाको बुढी औंलामा लगाइदिउन्। फेरि पुजारीले आधा माना तेल लिएर आफ्नो देब्रे हातको हत्केलामा केही खन्याउन्। पुजारीले आफ्नो दाहिने हातको औंलो देब्रे हातमा रहेको तेलमा चोप्लेर त्यसबाट केही लिएर आफ्नो आँखाले परमप्रभुको सामु सात पल्ट छर्कुन् अनि पुजारीले आफ्नो हातमा रहेको तेलबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोथी, त्यसको दाहिने हातको बुढी औंलो र त्यसको दाहिने खुट्टाको बुढी औंलामा दोष बलिको रगतमाथि लगाइदिउन्। पुजारीले आफ्नो हातमा रहेको बाँकी तेल त्यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदिउन् अनि तिनले परमप्रभुको सामु त्यसको निम्ति प्रायश्चित गरून्। तब त्यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पुजारीले पाप बलि चढ़ाएर त्यसको निम्ति प्रायश्चित गरून्। त्यसपछि तिनले होम बलि मारून्। पुजारीले होम बलि र अन्न बलि वेदीमा चढ़ाउन् र त्यसको निम्ति प्रायश्चित गरून् र त्यो शुद्ध हुनेछ। यो निरन्तरताको बलि हो जुन शुद्ध भएको गर्नुपर्छ, चढ़ाउनुपर्छ। अहिले शुद्ध गरिएको कोरी अरू इसरायलीहरू जस्तै पवित्र स्थानको ढोकाको अगाडि उभिन्छन्। तिनले भेड़ा दोष बलिको लागि ल्याउँछन्। यो कुराको याद दिलाउँछ कि तिनी अझै पापी हुन् जसले पाप गर्छन् र ख्रिष्टको शुद्ध गर्ने रगत चाहिन्छ जुन पवित्र आत्माद्वारा उसको जीवनमा लगाइएको छ। अर्को भेड़ा चाहिँ पाप बलि हो किनभने शुद्ध गरिएको कोरीसँग आफ्नो पाप स्वभाव छ अनि पाठी भेड़ा चाहिँ होम बलिको लागि थियो। यो चाहिँ ख्रिष्टको व्यक्तिको प्रस्तुत गर्न जुन परमेश्वर उहाँमा देख्नुहुन्छ। तेल मिसाएको पिठोले अन्न बलिको बताउँछ जुनले ख्रिष्टको मानवताको प्यारो सुन्दरपनको प्रस्तुत गर्दछ। उसको कानमा खुन लगाउने कुराले यो कुराको संकेत गर्दछ कि अहिले तिनी परमेश्वरको पुत्रको यो आवाज सुन्न सक्छ, तिम्रो विश्वासले तिमीलाई निको पार्यो। दाहिने बुढी औंलामा रगतले यो संकेत गर्दछ सफा हातले तिनी अहिले परमेश्वरको सेवा गर्न सक्छ। तिनको दाहिने पाइतालाको बुढी औंलामा रगतले यो संकेत गर्दछ शुद्ध गरिएको कोरी परमेश्वरको तरिकामा अहिले हिँड्न सक्छ। उसको शरीरमा तेल खन्याउने कुराले यो संकेत गर्दछ कि तिनी अहिले पूर्ण रूपमा परमेश्वर कहाँ समर्पित छ। यी सबै बलिहरूले ख्रिष्टको बारेमा बताउँछ जसद्वारा शुद्ध गरिएको कोरी परमेश्वरको अगाडि ग्रहण योग्य भएको छ। पद 21 32 पदले वर्णन गर्छ कि तिनी गरीब छन् भने तिनले ल्याउनु पर्ने बलि वा भेटी के हुन् अनि बलिहरूको सट्टामा ढुकुर वा परेवाको बलि थियो गरीबहरूको लागि। यसपछि घरभित्र भएको कोरीको शुद्धिकरणको विधि विधान हामी पद 33-36 पदमा देख्छौं। परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुगौला र तिमीहरूले अधिकारमा पाएको देशको कुनै घरमा फैलिने ढुसी मैले उत्पन्न गराए भने त्यस घरको धनी गएर मेरो घरमा ढुसी परे जस्तो लाग्छ भनी पुजारीलाई भनोस्। ढुसी जाँच गर्नुभन्दा अघि चीजबीज अशुद्ध नठहराउन् भनेर घर रित्तो पार्ने आदेश पुजारीले दिउन्। त्यसपछि पुजारी घर जाँदा जाँच गर्न भित्र जाउन्। अमित्र, पद 34 अनुसार यो कनानमा पछिबाट आउन गइरहेको बसोबासको दृष्टिकोणमा बोलिएको थियो अनि 43-47 पदमा हामी पढ्दछौ, ढुङ्गारू निकाली घर सुर्केर पोतिसकेपछि पनि त्यो ढुसी त्यस घरमा फेरि देखा पर्यो भने पुजारी गएर हेरून्, त्यो ढुसी घरमा फैलिएको रहेछ भने त्यो खतरनाक ढुसी हो, त्यो घर अशुद्ध ठहरनेछ, त्यो घर भत्काइयोस्, त्यसका ढुङ्गाहरू काठपातहरू र सबै लिउनहरू लगेर शहर बाहिर कहीँ अशुद्ध ठाउँमा फालियोस्, त्यस उपरान्त त्यो घर बन्द रहन्जेल कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहन्छ अनि त्यस घरमा सुत्ने वा खानेले पनि आफ्ना लुगा धुनु पर्दछ। यदि पुजारीले लिपपोत मरमत गरेको घरमा फेरि रोगी व्यक्तिहरू पाइयो भने तब त्यो घर भत्काउनु पर्दथ्यो र त्यस घरका हरेक काठपात शहर बाहिर कहीँ अशुद्ध ठाउँमा फ्याँक्नु पर्दथ्यो। तपाईँलाई थाहा छ त्यहाँ त्यो समय हुनेछ जब परमेश्वरले यस पृथ्वीलाई जुन कोर रोगले ग्रसित छ नष्ट गर्नुहुनेछ वा यसलाई नयाँ बनाउन गइरहनु भएको छ। त्यहाँ नयाँ पृथ्वी र नयाँ स्वर्ग हुनेछ र तिनीहरू पापबाट स्वतन्त्र हुनेछन्। 48-53 पदमा तब पुजारीले त्यस घरभित्र पसेर जाँच गर्दा घर पोतेपछि ढुसी फैलिएको रहेनछ भने पुजारीले त्यस घरलाई शुद्ध ठहराउन् किनभने ढुसी हटेको छ। अनि घर शुद्ध पार्नलाई तिनले दुईवटा चरा देवदारको काठ हिसप र सिन्दुरे रंगको धागो ल्याउन् अनि तिनले माटोको भाँडामा भएको ताजा पानीमाथि चराहरू मध्ये एउटालाई मारून्। त्यसपछि देवदारको काठ हिसप सिन्दुरे रंगको धागो र जिउँदो चरालाई लिएर त्यो मारेको चराको रगतमा र ताजा पानीमा चोपेर त्यस घरमा 7 पल्ट छर्खुन्। तिनले चराको रगत ताजा पानी जिउँदो चरा देवदारको काठ हिसप र सिन्दुरे रंगको धागोले घरलाई शुद्ध पारून्। तब तिनले जिउँदो चरालाई चाहिँ शहर बाहिर खुला मैदानमा छोडिदिउन्। यसरी तिनले त्यस घरको निम्ति प्रायश्चित गर्नेछन् अनि त्यो शुद्ध हुनेछ। छालाका सबै किसिमका सरुवा रोग र चिलाउने व्याथा लुगाको र घरको ढुसी सुज र बिमिरा र उज्जवल दागको निम्ति शुद्ध वा अशुद्ध ठहराउने विधि यिनै हुन्। छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधिहरू यिनै हुन्। मित्र, यो यस्तो देखिन्छ कि यसले कोर रोगको शुद्धिकरण सम्बन्धको व्यवस्थाको जोरदारसँग लागू गराउने काम गर्दछ। यो कुराको ध्यान दिनुहोस् कि यो धार्मिक कृत्यको प्राथमिक उद्देश्य सिकाउनलाई थियो। यो कुरा सिकाउनलाई कि कहिले यो अशुद्ध हुनेछ र कहिले शुद्ध हुन्छ। यो महान आत्मिक पाठ हो र यससँग हामीलाई सिकाउन कुरा छ। तपाईँ र मसँग आत्मिक कोर छ। यदि तपाईँ र म ख्रिष्ट बेगर र ख्रिष्टलाई विश्वास नगरी स्वर्गीयमा गयौं भने हामी यसरी चिकार छोड्नेथ्यौं अशुद्ध अशुद्ध भनेर अनि हामी बाहिर फालिनेथ्यौं। ख्रिष्टमा हामीलाई प्रिय सन्तानको रूपमा ग्रहण गरिएको छौं। ख्रिष्टमा मेरो मित्र, आज तपाईँ कहाँ हुनुहुन्छ? के तपाईँ एक कोरी हुनुहुन्छ, आत्मिक कोरी जो येशु कहाँ शुद्धिकरणको लागि आउँदछ, वा तपाईँ अझै उहाँ बेगर अशुद्ध अवस्थामा हुनुहुन्छ?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470356 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।